اس میں حضرت نے ایک دعا بتائی ہے جو بہت ہی عمل ہے، جس کو کرنا ہو کر لے. مجھے یاد آیا کہ یہاں پہ بھی کافی بیچارے لوگ جو ہیں بے روزگار ہو گئے ہیں اور روزی کی تلاش میں ہیں، تو حضرت جی نے ابھی پچھلے دنوں یہ بتایا تھا کہ کم از کم ایک تسبیح روزانہ. استغفر اللہ تعالی ربی من کل ذنب واتوب الیہ، غور ربی کے اوپر فرمائے. حضرت جی نے یہ فرمایا کہ غور ربی کے اوپر فرمائے اور کم از کم ایک تسبیح پڑھے، اور جتنی بھی پڑھ سکتے ہیں اور کبھی بھی پڑھ سکتے ہیں، ضروری نہیں ہے کہ وضو سے پڑھیں. تو جو حضرات روزی کی تلاش میں ہیں ان کے لیے یہ پڑھ لیا کریں تو انشاءاللہ اللہ تعالی روزی کے راستے کھول دیں. باقی رہا کہ یہ سفر ہم نے جب شروع کیا، جب ٹکٹ لینے کی بات آئی اور جب سوچنے لگے اور سری کے حساب سے مشورے ہو رہے تھے، بہت آسان لگ رہا تھا کہ ہاں چلے جائیں گے اور آ جائیں گے اور خالی 27 دن ہی ہیں، خالی 25 دن ہی ہیں. لیکن جب آپ نکلتے ہیں ان راستوں پہ تو اللہ تعالیٰ جو ہے وہ ہمت تو دے دیتے ہیں، لیکن اللہ کا کام کرنے کے لیے جائیں تو اللہ تعالیٰ آسانی بھی فرماتے ہیں اس میں. اور الحمدللہ سوچ سوچ کے یہ پلین چینج کرنا ہے، یہ شہر میں جانا ہے، 8 گھنٹے گاڑی میں بیٹھنا ہے، یہ ساری چیزیں ہوتی رہتی ہیں، لیکن اللہ کسی نہ کسی طریقے سے اس باڈی کو چین دے دیتے ہیں کہ نہیں چلو کچھ کام کیا. الحمد للہ شری لنکا پہنچے ہم لوگ. شری لنکا سے شروع کرتا ہوں اور انشاءاللہ ختم آسٹریلیا میں آ کے کروں گا. اللہ تعالیٰ نے شری لنکا والوں کو بہت اچھا دل دیا ہے، ساتھ ہی بالکل پیور ہیں، ساتھ ہی اخلاص سے بھرے ہوئے. ان لوگوں کو ذرا بھی دنیاوی غرض نہیں دیکھی. دے ور آل دیئر ان شری لنکا، دے کیم ان پیورلی فار ذکر، نتھنگ ایلس، نو واسطہ کہ ہو از اشرف ہے اور ہو از صدیقی صاحب اور واٹ از کینیڈا اور واٹ از، دے کیم ٹو ڈو دی ذکر. الحمد للہ مفتی مجاہد صاحب آفٹر we three brothers used to come and sister, my wife Hamida, on this mission every year. Last year we could not come, and this year in Moshabad, when I told Hazarji that it would be very difficult for me to take task without any ulama with us, and Hazrat ji said, no, you just make sure that you plan it and Allah will do something. And he gave me a hidayah to talk to Mufti Mujahid in India. I talked to him and he said, okay, inshallah, I will. As soon as I said that Hazrat ji has requested you to come, he just said, okay, inshallah, I will come. And he came over there, and alhamdulillah, he had given us the bayan that I think were very, very good as far as it concerned on the tasawwuf side of it. And he proved it in that through Quran and Hadith. And the ulamas that from Thanvi and from other akabir and other masai, that the tasawwuf is there But in thinking, tasavvuf can be mixed up with shaitan. And that's where the collusion will happen. That's where the person will go astray. And that's why we need a zinda shaykh. Life, in our life, we need a zinda shaykh that he can guide us, that our path or our rasta is going on a straight path or not. That's why the zarurat for zinda shaykh is there. And suppose you have a shaykh passed away in your lifetime. That's why you go and do the bait with other shaykh, so that he can guide you. You know. So Sri Lanka, alhamdulillah, Brother Ashraf did very hard work. Brother Ashraf. And now he is not with us. Allah give him general favours, inshaAllah. Accept his zikr, his prayers. He was a very nice person. Then we came to Malaysia from there. And alhamdulillah, we had our Akabiris there from Pakistan. They all did their duties. They did all the bayanas and everything. The one thing that I learned in Malaysia from our Akabir is that our sheikhs, as he wakes up and Hazrat Hasan, are very, very humble. एक वक्त था जब जो है शेख के पास जाने में इंसान को डर लगा करता था. आज जो है वो राजी साहब कहते हैं कि हम हजरत जी के पास पहुंच गए और एक एक घंटा डेढ़ डेढ़ घंटा बैठते हैं और बात करते हैं और बात सुनते हैं. ऐसे ही अगर कोई बात समझ में नहीं आई तो शाह साहब के पास चले जाते हैं अपना सवाल लेके, और वहां जाके करके तीन तीन घंटे बोलते हैं कि हम बैठते थे, हम थक जाते थे, वो नहीं थकते. तो अल्हम्दुलिल्लाह इन लोगों की नजर करम है, इन लोगों के जो है सबर और उन लोगों को सिखाने की जस्तजू है, तो लेके बैठे रहते हैं. उनसे सीखने के लिए मिला हमें. और मलेशिया से जो है वो तीन दिन हमारे वहाँ पे गुजरे अल्हम्दुलिल्लाह. और हमने वहाँ पे एक चीज महसूस की इस बार जो सिद्दीकी साहब ने बताया कि जब पहले आए थे 8-9 साल पहले मलेशिया में, तो एक भी मलाई जो है वो मलेशियन को मलाई कहते, मलाई जो है वो हल्के में नहीं था, अपनी उसमें नहीं थे. लेकिन अल्हम्दुलिल्लाह इस बार मुर्शिदाबाद में भी आपने देखा होगा, और यंग, काफी यंग जनरेशन के मलाई जो है वो वहां पे जुड़े हैं अल्हम्दुलिल्लाह. और इंशाल्लाह ऑस्ट्रेलिया में भी जो है वो काफ़ी अपने मुसलमान डिफरेंट डिफरेंट कंट्रीज से हैं. अल्लाह करे अल्लाह हिदायत सबको अता फरमाए इंशाल्लाह. मेहनत खास करके कल अपनी महफिल में मैंने नए चेहरे देखे हैं यहाँ पे. एक मलेशियन हजरत थे, वो दूसरे तो डॉक्टर भी आए हुए थे, एक और साहब भी थे. तो कहने का मकसद यह है कि जिसे अल्लाह ले आए उसे कोई नहीं रोक सकता, और जिसे अल्लाह ना हिदायत दे तो उसे कोई ला नहीं सकता. इस बारे में बात हो रही थी हजरत जी से कि जो है वो वहां पे हमारे एक साहब हैं विंजर में, उनकी आदत है कि वो जहां भी जाते हैं बस वो पकड़ के ले आना है, उनको बस जिक्र सिखा देना है। उस तरीके से वो लाते थे जैसे कि तबलीग वाले जाते थे, नॉक करते थे और आप आए एक दिन के लिए, दो दिन के लिए, तीन दिन के लिए, 40 दिन के लिए, इस तरीके से। और ओवरवेलमिंगली इनवाइटिंग द पीपल टू कम इनटू द जिक्र। हजरत जी से बात की मैंने और हजरत जी को पूछा मैंने कि हजरत जी ये जो है वो काफी फोर्सफुली जाते हैं लोगों को और लोगों की कंप्लेन, क्योंकि तबलीगी जमात में थे वो और तबलीगी जमात से भी रिलेशनशिप था और वहां जाके ऐसी बात करके और लोगों को जो है वो इनवाइट करते हैं। बोले इसमें जो है अशोक साहब इनको बता दें आप, इसमें जो है इनविटेशन जो है वो इट्स नॉट योर चॉइस, अपनी चॉइस नहीं है, अपन को बता देने का है। वी शुड टेल देम दैट देयर इज अ जिक्र। और अल्हम्दुलिल्लाह कल रात को वो साहब आए थे, नाम भूल गया उनका, खुर्रम था, खुर्रम आए, उनके पास सत्कार थे जो हम सबको थे जब हम आए इस सिलसिले में, तो हम सबको कि भाई ये कहाँ लिखा हुआ है बताओ, जो हजरत जी कहते रहते हैं हमेशा कि कहाँ लिखा हुआ है खोल के पढ़ो कुरान शरीफ में। फिर अल्हम्दुलिल्लाह जायद साहब बैठे, मैं बैठा, उनको यहाँ पर लेके कोई एक घंटा सवा घंटा हम लोग वहाँ बैठे रहे और इन्हीं बातों पे, इन्हीं चीज़ों पे जो है वो बातें होती रही। और अल्हम्दुलिल्लाह जब यहाँ से गए हैं वो दिल साफ लेके गए, इंशाल्लाह अल्लाह ताला इनको हमेशा हमेशा इसमें लगाए रखे। तो हजरत जी ने ये फरमाया कि फोर्स नहीं करने का, तुमको आता है तो उसका चुनाव है, चुनाव, और अल्लाह ने अगर चुन लिए हैं तो कहीं ना कहीं से आ जाएगा इंशाल्लाह। इसमें आम नहीं है, दावत आम नहीं है, दावत खास, और दावत खास में भी चुनाव। सो इफ वी थिंक दैट वी कैन ब्रिंग एवरीबडी from the mosque here to do the zikr. Zikr is a specialized thing that will be given by Allah subhanahu wa ta'ala. He will select, and the one who He select will come, inshallah. So anyhow, we reach to Indonesia, and this is ajeeb story, such that if we listen, we will be so amazed that how Allah subhanahu wa ta'ala makes the rasta, the way, for the people who are in the talab, who are in the acquiring the thing that they believe in. So one day we were in Umrah, in Medina Sharif with Hazrat Ji, and Hazrat Ji went to give Salatu Salam to Ghulam Mubarak, and when he was doing the Salatu Salam, this person, Alhamdulillah, Ahmad Jahar from Indonesia, was also there, and he looked to Hazrat Ji. This person is something different, you know. He saw Noor coming out of his head, still going up, and he said, "Ho na ho, yehi sheikh hai jiske mujhe talash hai." To ek sahab wahan pe apne se उनको कहा कि ये कौन है, बोले पाकिस्तान के शेख, तो मैं हाथ मिला सकता हूँ, जरूर हाथ हाथ मिलाने के लिए आए, फिर तो हर्षद जी मालूम है आपको कितनी शफकत से पेश आते हैं। अल्हम्दुलिल्लाह हर्षद जी ने अपनी शफकत बताई और उनसे पूछा कौन है। अब कम्युनिकेशन जो है लैंग्वेज इंडोनेशियन, अंग्रेजी नहीं जानते हो, हजरत जी अंग्रेजी जानते हैं या उर्दू जानते हैं, इंडोनेशियन नहीं जानते, लेकिन रूहानी जबान से इन दोनों की मुलाकात हो गई। हजरत ने फरमाया कि आओ हमारे पास जिक्र करते हैं। उन्होंने जमात लेके आए हूँ 400-500 आदमी की, और मैं जो है वो चाहता हूँ कि आप उनके पास आ जाओ, तकलीफ होगी आपको लेकिन जमात कसरी है। हजरत जी गए वहां पर, हजरत जी ने बताया, मुलाकात की और हजरत जी आ गए। उस दिन क्लास से अहमद जहरूर गए हैं, वो हजरत जी के सहदाई हो गए। वो क्यों? अब हम लोग गए वहां पे, फिजिकली मैं गया वहां पे और मैंने देखा कि ये आदमी, इसके पास अल्लाह ने तौफीक अता फरमाई, ये लोग जो है वो जिक्र लिसानी करते हैं, अल्लाहु अल्लाह इलाहा इल्लल्लाह ला इलाहा इल्लल्लाह अल्लाह इल्ला 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 इल्ला, शिद्दत पकड़ते। इनके जो शेख थे उन्होंने वहां पे सारा इनका सिलसिला जो है इसका वो बना रखा है इंसान की बॉडी में, जैसे अपन लोग सुल्तानुल असकार करते हैं, जैसे अपन लोग कल करते हैं, ये सारे लताई जो है ये सिर छुपे, ये पके हुए थे। ये क्या थे? पके हुए थे। हजरत जी ने एक बार वाक्य सुनाया कि मुझे नहीं मालूम कौन थे वो अल्लाह के बारे अल्लाह, इनके काफी सारे मुरीदीन थे बैठे हुए थे और अपना अल्लाह अल्लाह करते थे, तो तलाश में कोई अल्लाह का बंदा कोई ऐसा मिल जाए जो मेरे को अल्लाह के बारे पहुंचा दे, कुछ चीज हासिल करने के लिए निकले थे। तो तलब में वहां पहुंचे हैं इनके पास, ये बुजुर्ग अल्लाह के वली अल्लाह जब देखा कहां से आए, बात हुई, बोले मैं तो तलब में हूं कि अल्लाह के कोई बंदे के पास पहुंच जाऊं और मुझे कुछ दे दे तो मैं अल्लाह अल्लाह करता हूं अपनी जिंदगी गुजार में। वो पहुंचे वहां पर तो उन्होंने कहा कि अच्छा आप ऐसा करें, अभी आराम फरमाएं, सुबह तहजुद पे आए, तहजुद पढ़ेंगे। और फिर उन तहजुद पढ़ी, सुबह आ गए अर्ली, देखा तहजुद पढ़ी, अल्लाह अल्लाह किया और उसी में उन्होंने इनको जो फैज पहुंचाना था वो पहुंचा दिया। और वो कहां थे और कहां पहुंचा दिया, उनके दर्जात को सो बुलंद कर दिया कि ही टुक इट दिस विद हिज हार्ट एंड हिज माइंड एंड इन हिज बॉडी। और वहां से सुबह हुई, सवेरे चले गए अपने जहां जाना था। अब सारे मुरीद जो बैठे हुए थे सालों से वहां, वो ऐसे ही देखते रह गए, हैरान रह गए कि ये शख्स कल शाम का आया हुआ और सुबह सब कुछ लेके चला गया और हम सालों से इधर जो है वो मेहनत कर रहे हैं और हमें नहीं मिला, सालों से मेहनत कर रहे हैं, उन्होंने हमको नहीं दिया, इनको कैसे दे दिया। तो एक कोई मेरी तरह जेलस, ये हजरत जी ने क्या कर दिया, हम तो यहां सालों से और ये कल का आया झाड़ू अहमद झाड़ू, इसको सब कुछ दे दिया। तो वो अल्लाह के वली अल्लाह ने अपने मुरीदों को बताया कि ये जो है हजरत जी ने ये वाक्य सुनाते हुए पंजाबी में बोला था, ये मुहावरा मैं भूल गया, बहुत अच्छा लगता था वो जिस तरीके से उन्होंने बताया कि ये सूखी डंडियां थी।
सोखता जाओ,
क्या बोला था?
सोखता जाओ,
सोखता जाओ। ये बोला हजरत जी ने कि ये तैयार थी डंडियां, मैंने तो खाली चिंगारी लगाई है, वो आग लगा दी, वो तैयार थी। तो अहमद जहरू की भी ऐसी कुछ हिस्ट्री है, जब हम वहां पे गए देखा तो ये फल पका हुआ था। अल्हम्दुलिल्लाह अल्लाह ताला उसे कबूल फरमाए। इनके जो हालात हैं उसको अल्लाह ताला सही राह पे इस्तेमाल करें। इसमें जो है बहुत धोखा हो जाता है इंसान को कि मैं वली अल्लाह हजरत जी कहते रहते हैं। हजरत जी ने जब ये खिलाफतनामे दिए तो मुझे कहते हैं अशरफ साहब मुझे डर ये है कि सारे पीर ना बन बैठे। क्या कहा था? मैं इनके साथ खाने की टेबल पे बैठे हूं, मैं बोलते हैं कि ये देर टूटी है जिंदगी का भरोसा है, लेकिन ये सारे पीर ना बन बैठे। तो धोखा ये चीज जो है वो अल्लाह ताला हमें बस अल्लाह अल्लाह करने में लगा रखे। पीरी मुरीदी अपना काम नहीं है, अपनी दुनिया वाले आदमी अपने साथ पेट लगा हुआ है, नस लगा हुआ है, जैसा अल्लाह अल्लाह करते हैं इंशाल्लाह अल्लाह एक लतीफा भी लेके चले जाएंगे तो काम बन जाएगा इंशाल्लाह। पता नहीं हो अहमद जहरू के यहाँ जब वहाँ में हम लोग इंडोनेशिया में पहली बार गया, सिद्दीकी साहब दूसरी बार गए हैं, अभी दो साल से अल्हम्दुलिल्लाह ये रास्ता अल्लाह ताला ने खोल दिया है और जाते रहते हैं इंशाल्लाह। दुआ करें कि हमारे अकाबिर हमारे हजरत जी वहाँ जा सकें, बहुत जरूरत है। हजरत जी खास करके वहाँ पर जाएं, बहुत जरूरी है। तो वहाँ जाके मैंने जो देखा और ऑब्जर्व किया कि इन्होंने एक नक्शा बनाया, मेरे पास फोटो भी है, मैं बताऊंगा आपको, जिसपे इन्होंने अपना जो सिलसिला है उसको अक्स किया हुआ है। उस सिलसिले को जो इन्होंने सीखा उसको वहां पे एक दीवार पे एक कमरा बिल्कुल ही जैसे क्लोजेट होता है ना अपना, बस इतना चौड़ा जो है वो कमरा है और उसके अंदर वो जाके और जिक्र किया करते हैं अलहदगी। जो कुरान शरीफ ने कहा है ना कि अलहदगी तब्दीला कट के और जो बैठना है और अल्लाह को याद करना है वो उन्होंने कोठरी बनाई हुई है, वहां जाके वो जिक्र किया करते थे। इन्होंने अपने शेख से सीखा और अपने शेख ये फैमिली जो है इनकी वो इसमें थी जिक्र फिक्र में और अल्हम्दुलिल्लाह अल्लाह ताला ने इनको हिदायत अता फरमाई और इन्होंने किया जिक्र और करते हैं जिक्र लिसानी ये लोग। बट कहने का मकसद ये है और हजरत जी कहा करते थे कि जहां से हमारा सबक शुरू होता है, जहां से हमारा सबक शुरू होता है वहां पे इनका सबक खत्म हो जाता है। क्या कहा था? जहां से हमारा सबक शुरू होता है वहां से उनका सबक खत्म हो जाता है। अब अल्लाह को मेरे को दिखाना था तो इंडोनेशिया लेके गए और मैंने जो है वहां देखा ये इन्होंने बनाया हुआ। अल्हम्दुलिल्लाह मैं चाहूं से आई डोंट नो हाउ मेनी ऑफ यू हैव सीन हिम, बट अल्लाह वाले हैं, नमाज पढ़ते हैं, तहज्जुद पढ़ते हैं। एंड आई वाज सरप्राइज्ड के हाउ मेनी ऑफ इंडोनेशियन गेट अप इन टाइम फॉर तहज्जुद वाज अनबिलीवेबल कंपेयर टू बांग्लादेश। बांग्लादेश में तहज्जुद पढ़ना हमने उलमाओं को हजरत जी ने सिखाया अपने हजरत जी ने, कोई नहीं उठ पाता था, कोई नहीं उठ पाता था। तहजुद तो नाम ही नहीं था, अवामीन का नाम ही नहीं था। तहजुद में हम लोग जाके उठाते थे, लेकिन अल्हम्दुलिल्लाह इंडोनेशिया में हमने देखा कि वो बराबर हमसे पहले तैयार होकर अपनी तहजुद पढ़ रहे थे। सो सॉरी, आई विल ट्राई माय बेस्ट टू गिव इट इन इंग्लिश टू, बट वेर एवर आई कैन। सो आई वेंट देयर एंड आई सॉ आवर हजरत जी यूज टू टेल मी एट दैट टाइम that the other silsila where it ends, our silsila starts from there. I did not understand that time, I did not understand up till now. But now when I went to Indonesia, alhamdulillah, Allah showed me that what is the difference and how, why Hazrat was saying what he was saying. Ahmad Jarwo, I asked him, how did you came into this here and what is your Maksad? We're questioning him and he gave me his thing in that. He said that my Shaykh taught me what I know and his Shaykh name and everything. And he says he brought me up to the Ahdiyat. Latifa 1, Latifa 2, Latifa 3, Latifa 4, Latifa 5, Latifa 6, जो अपन करते हैं, all those Latifas. And he had made a human being picture in that room and giving the Latifas where they are. Like he did not do it after meeting Azhar. It was there. In Indonesia, not in Indo-Pakistan, that we say that Indo-Pakistan mein ye hai. It is in Indonesia, other language completely came from Ashabas and separate zone completely. It was not Indo-Pakistan that as we know now. And that body had Allah, 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 and all that zikr, all the lataif mentioned in that there, and Sultanul Askar, and and then he went from there to Ahdiyat, and his Shaykh could not take him anymore higher than the Ahdiyat. Alhamdulillah, 15, 18 years ago, I heard this from my Shaykh, that our silsila starts from where they end. And this picture, if I will show you, Ahdiyat is the last stage for them. And his Shaykh, he told me with his tongue that he told him that, look, I cannot take you any more higher than that. You will have somebody come. You will find somebody in your life that will take you higher than this darja. And he was hungry for that. He was Sukhatinka, you know. And he saw Hazrat there in Madina Sharif. And Hazrat gave him a chingari. And not even in 1 year, not even in 1 month, in that one meeting, one exchange of eye to eye, Hazrat gave him. And he understood, and I met him this time, and I know that this thing is haq, this thing is there, that what my Shaykh used to tell me, and what I saw with him, alhamdulillah, Alhamdulillah, Subhanallah. It's Hazrat he says to us that Ashraf Sahib, quantity does not matter in that. Quantity doesn't matter. What matters is the quality. Bring me one, I don't need millions. So Alhamdulillah, I saw there, and at the time, this time, 200 ladies, 150, 200 men will do the bait, and more maybe. I think Siddiqui Sahab used to keep the count of it. I forgot because I was sitting there, and Siddiqui Sahab was telling me that it's 400 and 500 people there at Ashrama, and they all will do the bait. So,
MashaAllah, total 1200.
1200 people total did bait in this, settings. Sorry?
In three settings.
In three times, different places that we went to. And the safar was not easy. It was 8 hours from the airport to the place that he took us, his hometown, was 8 hour to 9 hour car drive. And then it was not the distance, it was only few, what you call, kilometers, 250 kilometers. But 250 kilometers has only one lane of going, you know, so a lot of traffic. But Alhamdulillah, we made that safar, and Allah has, and Rasulullah sallallahu alaihi wasallam has told us that do the safar with each other, then you will learn a lot. And this is the safar that we did. We learn about each other. We stayed together with our sathis, and the safar taught us all this thing here. And Alhamdulillah, now we are in Australia here. And I have seen, this is the young Jamaat that reminds me of the Canada. We were in the basement of Dr. Tariq at that time. And Dr. Tariq was one of the good person there at that time. And that's why I'm telling this thing here, that be careful. Shaitan is going to attack. Hazrat used to say that tum zikr mein lagoge, fikr karoge, to shaitan kiske baad jayega? Jo already ghumra hai, jo already jo hai, wo bure raaste pe hai, jo already namaz nahi pad raha, jo already zakat nahi de raha, uske paas to usko jaane ki zarurat hi nahi hai. Why should he spend time? اپنی تبلیغ کی جماعت جو ہے وہ کیوں نہیں جاتی جو ہے اس کو سیدھے راستے پہ کافروں کو لے آنے کے لیے؟ آ گیا تو آ گیا, لے آئے تو فائن. وہ تو مسلمانوں کو جو آلریڈی ہے اس دائرے میں, اس کو شیطان کے ہاتھ سے نکال کے اور اللہ کی راہ پہ لے آ رہے ہیں. کیوں؟ اس لیے کہ وہ گمراہ نہ ہو جائیں. ان کو ایسے حضرت جی کہا کرتے ہیں کہ جو ہے وہ ذکر فکر کے لیے جو ہے وہ کوالٹی ہو, تو وہ آدمی یا وہ عورت ان شاء اللہ اللہ کے کام میں لگی رہی. اور جو ہے اشرف صاحب الحمدللہ حضرت جی کے اتنے قریب ہیں, حضرت جی سے اتنا پیار کرتے ہیں, حضرت جی ان سے اتنا پیار کرتے ہیں. یہ ڈینجرس بھی ہے, یہ بہت ڈینجرس بھی ہے کہ اپنے شیخ سے کس طریقے سے انسان ملے, کس طریقے سے بات کرے. یہاں پہ عزت, احترام, خلوص اور سننا سنانا میں بہت ضروری. خاموشی بھی, کوئی گیت گاتی ہوئی آپ کے کان میں, آپ کے دل میں शेर की सौगंध में पहुंचा देती है, खामोश है। तो खामोशी भी जो है वो शेर के साथ बैठना बहुत बड़ी बात है। तो अल्हम्दुलिल्लाह ये हमने सीखा शेख के साथ रह के, हमने आपको पास कर दिया। इंशाल्लाह कुछ अच्छी बातें, समथिंग दैट आई टोल्ड समबडी माइट फाइंड इंटरेस्टिंग एंड माइट हैव गॉन पेनिट्रेट इनटू योर हार्ट, दैट इज व्हाट वी नीड, दैट इज व्हाट वी नीड एंड वी नीड टू डू इट एंड दैट is why that I go from place to place to learn. And I am here in Australia to learn from you. And what I have learned, I wanted to give it to you. And inshallah, Allah will accept our manat in this regard here. Everybody has come from somewhere. And Allah will give us Ajr Azim, inshallah. Assalamu alaikum wa rahmatullahi wa barakatuh.
हमारी खामोशी को फायदा नहीं पहुंच सकता, उसको हमारी खुशबू में फायदा नहीं पहुंचा सकता, क्योंकि इस रास्ते की जुबान ही बेजुबानी है कि अपनी जुबान को सीलें और दिल की जुबान को खोल लें। और यही मशायख के सामने बैठने का अदब है कि ना कोई तस्बीह की जाए उनके सामने, ना कोई असकार किए जाए, बल्कि अपने दिल को उनके दिल के साथ जोड़ा जाए। और वो सबसे ज्यादा फायदा उठाने का वक्त होता है, जिससे हम अक्सर गफलत इख्तियार कर जाते हैं। जब हमें मौका मिलता है हम फिर और चीजों में लग जाते हैं, क्योंकि आराम हम बाद में भी कर सकेंगे और बातचीत जो हम वहां कर रहे होते हैं वो भी हम बाद में कर सकेंगे, लेकिन वो सोबत जो है मुयसर नहीं होती। और ये बड़े कीमती लम्हात होते हैं जो हजरत के पास गुजरे हैं, चाहे वो किसी इज्तिमा के दौरान हो, चाहे वो उनके घर पर नसीब हो जाए। और ये उनकी अता है, उनकी बख्शिश है कि वो उसमें हमें कीमती बातें बताते हैं, और फिर ये मौका भी अता फरमाते हैं किसी के पास कोई सवाल हो तो। जब कोई सवाल नहीं करता तो पुराने साथी कोशिश करते हैं कुछ चीज हजरत जुम्मन में अर्ज कर दें, ताकि कुछ वक्त और हजरत की गुफ्तगू सुनने में सर्फ हो जाए। और अक्सर ये होता है कि ऐसी बातें सुनने का मौका मिलता है जो हजरत से कम अज कम हमने तो पहले नहीं सुनी। हर रोज एक नया रोज होता है। जो बात हज़रत साहब ने फरमाई है वो अहमद जारो ने चूंकि अरबी में बयान किया था मुश्ताबाद में, उसने इसके बारे में ये बताया था कि जिस वक्त मैं रोज़े अथर पे गया था तो ये चीज तो उससे मुयसर थी जो हजरत फरमा रहे हैं, अब वो मजीद का मुतलाशी था। और दूसरी उसको परेशानी ये थी कि उसके मोतकिन की तादाद जो है 5,000 के करीब है, और वहां के वो बहुत अहम लोगों में से है। इंडोनेशिया में उसका बहुत बड़ा नाम है अहमद जारो, कोई छोटा नाम नहीं है। कद उसका छोटा जरूर है, लेकिन वो वहां की बड़ी कदावर शख्सियत है। जो लोग इंडोनेशिया गए हैं हजर होके आए कहते हैं वहां की बहुत मारूफ शख्सियत है। तो उसको ये डर था कि मैं लोगों को धोखा तो नहीं दे रहा, क्योंकि मैं इन लोगों का शेख बना बैठा हूं। अब चूंकि अखलास वाला था तो कहता है मैंने रोजा यात्रा पे आके ये दुआ मांगी कि अल्लाह ताला मुझे कोई शेख अता फरमा दे। हमारे हजरत जी जो है वो बैठे थे छतरियों के नीचे जो जगह मुकर्रर है, वहां से कहता रोजे अतर से मुझे एक नूर की शुआ मिली है जो मुझे लेके चलना शुरू हो गई। उसके पीछे चलता हुआ जब मैं गया हूं तो वो नूर हजरत जी की तरफ जा रहा है। अब वहां पे मुफ्ती उबैदुल कादर बैठे थे, ये चूंकि अरबी पे थोड़ा इसको अबूर है, क्योंकि मदारिस चला रहा है और मदारिस में पढ़ा रहा है, इसका पेशा है खुद आलमदीन है। तो वो अरबी में उसने मुफ्ती अबैदुल कादर से पूछा तो उन्होंने बताया कि हमारे शेख, और फिर वो पीछे पीछे चलता हुआ हजरत के पास पहुंच गया। तब बाकी जो है वो तो बता चुके हैं कि किस तरह से पेश आए, लेकिन जिस तरह के शैतान का हजरत ने बताया कि वही मामला अहमद जारो के साथ भी हुआ कि जब तक मुर्शिदाबाद नहीं आया उस वक्त बात समझ में नहीं आती। हालांकि मदीना मुनव्वरा में मिला है, खुद दुआ मांगी है, अब जब हम उसे फोन कर रहे हैं, उसको पैगाम दे रहे हैं कि आप आ जाओ हजरत बुला रहे हैं, तो अभी इस चीज की वक्त उतरते हुए वक्त लेती है। ये रास्ता इसलिए ज्यादा कीमती है। जो बात अभी हजरत ने फरमाई है ये बड़े हजरत जी के जमाने का वाकया है कि एक दफा جو جب شروع شروع میں جماعت وہاں کراچی میں تیار ہوئی تو لوگوں نے سمجھا کہ یہ راستہ بھی اسی طرح سے ہے جس طرح تبلیغی جماعت کا راستہ ہے. اس میں ایک بڑا امتیاز ہے وہ میں بتا دیتا ہوں جو حضرت جی نے اپنے لفظوں میں بتایا کہ جب ساتھی نئے نئے تھے انہوں نے کہا کہ ساتھی جوڑنا کون سا مشکل کام ہے. جس طرح تبلیغی جماعت میں ہوتا ہے کہ ہم جاتے ہیں اعلان کرتے ہیں کہ اس کے نماز کے بعد تھوڑی بات چیت ہوگی کچھ لوگ بیٹھ جائیں, تو وہاں ساتھیوں نے یہی کام شروع کیا کہ مختلف مسجدوں میں چلے جاتے اور اعلان کرتے کہ نماز کے بعد سنتوں کے بعد بات چیت ہوگی اللہ اور اللہ کے رسول کی, تو آپ بات سن لیں, بات تو وہی ہے تو اس میں بات پیش کرنی. تو جو 15-20 بندے بیٹھے ان میں سے ایک دو لگ گئے تو کرتے کرتے تعداد سینکڑوں میں جا پہنچی. جب حضرت شیخ مکرم کراچی تشریف لے گئے ہونا تو یہ چاہیے تھا کہ حضرت بہت خوش ہوتے کہ بڑا کارنامہ انجام دیا, آپ تو کثیر تعداد اکٹھی کر لی ہے. تو حضرت نے یہ فرمایا کہ یہ طریقہ ہمارا طریقہ نہیں ہے, یہ طلب والوں کا راستہ ہے. کیونکہ آپ اس طرح جب جا کے کہو گے, کیونکہ اس کو دوسرے طریقے سے سمجھیے, فرض عین ہے. جب فرض عین سے کوئی شخص انکار کرے گا تو وہ کفر کے دانے پہ جا کے کھڑا ہو جائے. یہ وہ تبلیغ کی دعوت نہیں ہے جو فرض کفایا ہے کہ اگر کوئی ایک بندہ کر لے گا تو دوسرے بندوں کی نجات ہو جائے گی. یہ فرض عین ہے, اس کے بغیر کوئی چارہ گزارا نہیں ہے. تو اس لیے پیش کار کو یہ چیز ذہن میں رکھنی چاہیے کہ وہ اس بات کو پیش اس طرح سے کرے کہ دوسرا قبول کر لے, اور دوسرا قبول کرنے کے لیے جو محنت کا ہمارا میدان ہے وہ انتہائی مختلف ہے. کہ ہم قلوب پہ محنت کرنا نہیں چاہتے, اپنے کردار پہ محنت کرنا نہیں چاہتے اور اس کے نتیجے لینا چاہتے. نتیجہ لینے سے پہلے ضروری یہ ہے, جو بات ہمیں حضرت نے سکھائی وہ میں نہیں آپ کو نقل کرتا ہوں, کہ جب ہم نے الحمدللہ کام شروع کیا تو اکیلے ہی تھے. اب حضرت اشرف صاحب گواہ ہیں کہ وہاں کتنے لوگ تھے کینیڈا میں جب کام شروع ہوا. اس میں حضرت نے فرمایا آپ اپنے آپ کو اپنے پاؤں پہ کھڑا کریں, اپنے ذکر میں ناغہ نہ کریں, اپنی تسبیحات کو کھوٹا نہ کریں, اپنے کردار کو جو ہے نا اس میں جھول نہ رکھیں. کیونکہ لوگ بات سے زیادہ بات کہنے والے کو دیکھتے ہیں. آپ اس کو بہت پیچھے جا کے دیکھیں کہ سرکار دو عالم صلی اللہ علیہ وسلم نے جب بات پیش کی تو ان کے ساتھ صادق اور امین کا لقب تھا, اس کے باوجود بات قبول کرنے کو تیار نہ ہو. تو یہ ہمارا جو میدان ہے وہ قلوب کی محنت کا میدان ہے, اس میں قلوب کی کھیتیاں لگائی جاتی ہیں. پہلے آپ خود اپنے آپ کو مستقل مزاج بنائیں, اور جن لوگوں کو آپ سمجھتے ہیں کہ آپ نے بات پیش کرنی ہے ان کے قلوب کو اپنے قلب میں جمع کریں تاکہ ان کا قلب نرم ہو, آپ بات پیش کریں تو قبول ہو جائے. یہ ہے اہل اللہ عارفین کاملین کا طریقہ. تو حضرت جی نے اس کو پسند نہیں فرمایا, اور پسند اس چیز کو فرمایا کہ جو طلب والا ہے وہ اس راستے میں آئے. اس میں دعوت دینے کا اسلوب انتہائی مختلف ہے, ورنہ تو اپنے بہنوں بھائیوں کو عزیز و اقارب کو اکٹھا کر کے کوئی بھی لے آئے گا, اور وہ ایک دن آئیں گے دوسرے دن چلے جائیں گے. تو اگر انہوں نے دل میں اس بات کا انکار کر دیا تو گناہگار وہ تو جو ہوں گے سو ہوں گے, ہم بھی تو گناہگار ہوں. تو یہ بات جو حضرت فرما رہے تھے وہ اس وجہ سے روکتے, یہ نہیں مقصد ہوتا کہ ہمیں کسی کو اللہ نہ کروانا مقصود نہیں. لیکن ایک چیز اور یاد رکھیں کہ جو اللہ والے ہیں وہ قلیل تعداد میں بھی ہیں, تو انہیں کی وجہ سے یہ دنیا کے تاروں پود کھائے. جس طرح آپ دیکھتے ہیں کتنا بڑا خیمہ ہوتا ہے, کتنی بڑی عمارت ہوتی ہے, وہ چند ستونوں پہ کھڑی ہوتی ہے. خیمہ جو ہے وہ صرف چند آپ نے بانس لگائے ہوتے ہیں ان پہ کھڑا ہوتا ہے, چند وہ جو ہے کیلے لگائی ہوتی ہے اس پہ کھڑا ہوتا ہے. تو اسی لیے ان کو جو اللہ کا ذکر کرنے والے لوگ ہیں انہیں اوتاد کہا جاتا ہے, کہ یہ میخیں ہیں اس دنیا کی, یہ دنیا کا خیمہ جو ہے ان پر قائم ہے. تو اگر اللہ نے آپ کو وہ میخیں بنا دیا ہے, مجھے وہ میخ بنا دیا ہے, تو یہ اس کا لاکھ شکر ادا کرنے کا مقام ہے. اور یہی بات اللہ رب العزت قرآن کریم میں بات فرماتے ہیں, قلیلا ما تشکرون, کہ بہت کم لوگ ہیں, بہت کم لوگ ہیں جو میرا شکر ادا کرتے ہیں. تو آپ اگر اپنے آپ کو کم لوگوں میں پائیں تو خوش ہونا چاہیے کہ اللہ تعالیٰ نے ہم کو ان کم لوگوں میں رکھ لیا. کثیر لوگ غفلت سے دوچار ہیں, اس میں سے اگر ہم غافل نہیں ہیں تو اس میں ہمارا کمال نہیں ہے, یہ اس رب کی عطا ہے. اور اس کو برقرار رکھنے کے لیے یہ ضروری ہے کہ اپنے شیخ سے اپنے رب کو صحیح رکھیں, اور اپنے دل میں کوئی گرانی نہ آنے دیں, اور کوئی چیز ایسی دیکھیں جو آپ کی مرضی کے خلاف ہو تو اس کی کو احسن تعویل کرنے کی کوشش کریں. کیونکہ جس طرح حضرت نے پچھلی بار بھی فرمایا کہ ہمارے شیخ جو ہیں وہ ہم میں سے ہی ہیں, جس طرح اللہ رب نے انبیاء علیہ السلام ہم میں سے ہی مبعوث فرمائے اور ان کو مثالی بنا کے دکھائے.
اب اگر کوئی چیز ہمیں اونچی نیچی نظر آ رہی ہو تو اس کی کو آسن تعویل کرنے کی کوشش کریں بجائے کہ اس کی وجہ سے بدگمان ہو, کیونکہ جو چیز نظر آ رہی ہوتی ویسے نہیں ہوتی. اور اس کے واقعات حضرت نے بہت سارے سنائے کہ حضرت بایزید بستامی علیہ رحمت کتنی بڑی ہستی ہے, کتنا بڑا نام ہے, کہ کوئی شخص ان سے بیعت ہونے کا ارادہ لے کے بڑی دور سے سفر کر کے آیا, ان کے گھر پہ دستک دی, تو ان کے گھر میں جو ان کی اہلیہ تھیں تو ان کو کہا کہ حضرت شیخ کہاں ہے اور تمہارے جیسے پیچھے گئے ہوئے. اب وہ تو بدگمان ہو گیا فوراً کہ یہ کیا شیخ ہے جو اپنی بیوی کی اصلاح نہ کر سکے, جن کا اصلاح کا بیڑا انہوں نے گھر سے نہیں اٹھایا, تمہاری کی اصلاح کریں گے. تو وہی جب یہ سوچتے ہوئے جا رہا تھا وہ شخص تو سامنے سے کیا دیکھتا ہے کہ ایک اللہ کا بندہ شیر کے اوپر سوار اس کو ایسے پکڑ کے آ رہے ہیں جیسے گدھے پہ کوئی سوار ہوتا ہے. وہ تھر تھر کانپنے لگا کہ شیر کی سواری کون کر سکتا ہے. تو حضرت بایزید رحمۃ اللہ علیہ نے فرمایا کہ شیر انہی لوگوں کی سواری قبول کرتا ہے جو اپنے گھر والوں کی سواری قبول کرتے ہیں. ایک سے زیادہ اللہ والوں کے واقعات ہیں کہ انہوں نے اپنے گھر والوں سے تنگیاں ترسیاں برداشت کی. اب یہ وہ حالات ہیں جو بظاہر تو دیکھنے والے کو ان سے برگشتہ کریں گے, لیکن اس نے چیز جو اخذ کرنی ہے وہ اس شیخ سے اخذ کرنی ہے یا اس کے ارد گرد لوگوں سے اخذ کرنی ہے, نہ اس کے ملازمین سے اخذ کرنی ہے نہ ان کے اہل و عیال سے اخذ کرنی ہے. جس طرح ہمارے شیخ مکرم حضرت اللہ یار خان رحمۃ اللہ علیہ تھے, ہم کوئی چیز اماں جی سے اخذ تو نہیں کرتے تھے یا باجی سے ہم نے کوئی چیز اخذ تو نہیں کی جو ان کے گھر میں تھی, لیکن جو حضرت نے وصیت فرما دی کہ یہ وہ خواتین ہیں جنہوں نے 40 سال تک تمہاری خدمت کی, جو ان سے وفا نہیں کرے گا ان کا میرے ساتھ کوئی تعلق نہیں ہوگا. تو حضرت جی نے اس چیز کو نبھا کے بتایا. آپ کو بتایا کہ جس وقت بھی وہاں پہ کوئی کنٹریبیوشن ہوا ہے تو ان کے لیے اتنا ہی ہوا ہے اما جی کے لیے جتنا پورے مرکز کے لیے ہوا ہے, اور اس میں حضرت نے کبھی کوئی فرق نہیں کیا, ساری کی ساری رقم جا کے اما جی کو پیش کر دی, کیونکہ ہمارے شیخ کا حکم ہے. اس لیے نہیں کہ وہ ہماری شیخ تھیں یا ہم روحانی طور پہ کوئی چیز ان سے اخذ کر رہے تھے. روحانیت ایک علیحدہ باب ہے. اگر یہ چیز اپنے ہاتھ میں ہوتی تو پھر حضرت شاہ صاحب حضرت بیگ صاحب اپنے بیٹوں کو یہ چیز بانٹ دیتے جس طرح دوسروں نے کیا. آپ دیکھیں گے کہ لوگ یہ کام بھی تو کرتے ہیں, کیونکہ باپ گیا تو بیٹا پیر ہو گیا, بیٹا گیا تو پوتا پیر ہو گیا, یہ وہ چیز تو ہے ہی. یہ تو جو ان کو عطا کی ہے وہ بھی جہاں سے اذن آیا وہاں عطا کی, اور اسی طرح یہ معاملات ہیں. اور جس کو چیز مل رہی ہے وہ اس پہ کوئی فخر نہ کرے اور اس میں غرور میں مبتلا نہ ہو, اور یہ نہ سمجھے. یہ تو ہمارے شیخ خود رحمۃ اللہ علیہ فرماتے تھے کہ میں اپنے آپ کو استاد کہتا ہوں اور آپ لوگ میرے شاگرد ہیں. انہوں نے اپنے آپ کو کبھی پیر نہیں کہا, اور جہانوں کے پیر سرکار دو علیہ وسلم ہے. ہمارا کام ہے بنیادی تربیت کر کے ان کی خدمت پیش کرنا. ہمارے اپنے مشائخ کی عاجزی اور انکساری کا یہ عالم ہے تو من عالم کے من دانم ہمیں تو پتا ہے کہ ہم ہیں کیا. اللہ رب العزت ہمیں اس راستے کی فہم دے, سمجھ دے.
اس میں جو ہے آن کا لباس جو ہے آن اور شان ایک طرف رکھنا, انشاءاللہ کامیابی ہوگی.